حول ولا قوة إلا بالله العلي العظيم. أعوذ بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله والصلاة والسلام على رسول الله وعلى آله آل الله لا سيما بقية الله ولعنة الله على أعدائهم أعداء الله من يومنا هذا إلى لقاء الله. أما بعد، فقد قال الله: يا أيها الذين آمنوا كتب عليكم الصيام كما كتب على الذين من قبلكم لعلكم تتقون. أيضا نگرانی، اللہ کی خدمت میں عرض کیا تھا کہ اللہ شانہ کا لاکھ لاکھ شکر ہے کہ اس نے ہمیں ماہ رمضان جیسی عظیم نعمت سے نوازا. یہ وہ عظیم نعمت ہے جو برکت و رحمت و مغفرت اپنے ہمراہ لے کر کے آئی. اس رحمت و برکت و مغفرت کا بہترین نمونہ، اس کی بہترین تجلی روزے کی شکل میں ہے. اللہ جل شانہ نے ماہ رمضان میں جو تحفہ اپنے مہمانوں کو دیا ہے، اس کا نام ہے روزہ. روزے کے مقاصد کیا ہیں، روزے کا فلسفہ کیا ہے، روح روزہ کیا ہے؟ یوں تو روزے کے بہت سارے ضمنی مقاصد اور اس کے ضمنی فائدے ہیں. ایک فائدہ اس کا ہے کہ صحت انسان کی بہتر ہو جاتی ہے. حدیث میں ہے کہ سومو تصحو، روزہ رکھو صحت مند بن جاؤ. ایک فلسفہ روزے کا یہ ہے کہ انسان کو قیامت کی یاد آ جاتی ہے، اور قیامت کی یاد آ جانے سے انسان اپنے کو گناہوں سے محفوظ کر دیتا ہے. ایک فلسفہ روزے کا یہ بیان کیا گیا کہ روزے کے ذریعے انسان کے اندر غریبوں، محروموں، محتاجوں اور بھوک پیاس کے شکار افراد کی تکلیف کا احساس پیدا ہو جاتا ہے. پھر ان کا دل پسیجتا ہے اور وہ بھوکوں کی یہ جو ہے مدد کرتے ہیں، ان کے ساتھ رحم دلی سے پیش آتے ہیں. لیکن روزے کا جو اصل فلسفہ ہے، اصل مقصد جو روزے کا ہے، کیونکہ روزہ یوں تو ہر عبادت کی طرح سے یہ بھی ایک عبادت ہے، لیکن یہ ایک مخصوص عبادت ہے، خاص عبادت ہے. یہ وہ عبادت ہے جسے اللہ جل شانہ نے اپنے سے نسبت دیا. صوم لی، روزہ میرے لیے ہے. وانا اجزا بہی، اور اس روزے کی جزا میں خود ہوں. اس خاص عبادت کا جو مقصد اللہ جل شانہ نے اصل مقصد بیان کیا، وہ مقصد ہے تقویٰ. میں نے کل عرض کیا تھا کہ انسانی زندگی میں سب سے زیادہ جس چیز کی اہمیت ہے وہ تقویٰ ہے. چاہے وہ دنیا کی زندگی ہو یا وہ آخرت کی زندگی ہو، دنیا اور آخرت دونوں کی زندگی میں جو اہمیت تقویٰ کی ہے وہ کسی چیز کی نہیں ہے. سب سے بڑا سرمایہ، سب سے بڑی دولت جو اللہ جل شانہ نے انسانوں کو عطا کی ہے، اس کا نام تقویٰ ہے. قرآن مجید اور احادیث گواہ ہیں کہ کتنی اہمیت ہے انسان کی زندگی میں تقوی کی. ہر چیز سے انسان دستبردار ہو سکتا ہے، لیکن تقوی سے انسان دستبردار نہیں ہو سکتا. قرآن مجید میں تقوی کی ایک اہمیت یہ بیان کی گئی ہے، اگر انسان قرآن سے استفادہ کرنا چاہتا ہے، قرآن کی ہدایات اور رہنمائی سے بہرہ مند ہونا چاہتا ہے، تو یہ تقوی کے بغیر ممکن نہیں ہے. قرآن ہدایت ہے صاحبان تقوی کے لیے. چنانچہ ارشاد ہوتا ہے ذالک الکتاب، جہاں تعارف کرایا گیا قرآن کا، ذالک الکتاب لا ريب فيه هدى للمتقين. یہ کتاب جس میں کوئی شک و شبہ نہیں ہے, شک و شبہ سے بالا تر ہے کہ یہ اللہ کی کتاب ہے. یہ ہدایت ہے مگر سب کے لیے نہیں, یہ ہدایت ہے متقین کے لیے. ممکن ہے یہاں پر یہ سوال پیدا ہو, یہ سوال ممکن ہے پیدا ہو کہ ہم قرآن سے کیا چاہتے ہیں, قرآن کیوں پڑھتے ہیں, قرآن کا پڑھنا, قرآن کا سیکھنا اور قرآن کی تعلیمات پر عمل کرنا, اس کا مقصد کیا ہے؟ اس کا مقصد قرآن کی تعلیمات پر عمل کرنے کا یہ ہوتا ہے کہ ہم متقی بن جائیں, اور جب ہم متقی بن گئے تو ہمیں پھر قرآن کی کیا ضرورت ہے, کیوں؟ قرآن تو ایک راستہ ہے, ایک ذریعہ ہے حصول تقویٰ کا. لیکن جب ہم تقویٰ حاصل کر چکے تو اب کیوں ہم قرآن پڑھیں گے, کیوں قرآن کا یہ جو ہے مطالعہ کریں گے, کیوں قرآنی تعلیمات پر عمل کریں گے؟ جی تقویٰ حاصل کریں, وہ تو حاصل کر چکے. تحصیل جو چیز حاصل ہے اسے دوبارہ تو حاصل نہیں کیا جا سکتا, تحصیل حاصل محال ہے. اور ادھر سے آپ کہہ رہے ہیں کہ قرآن ہدایت ہے فقط صاحبان تقویٰ کے لیے, تو جواب اس کا یہ ہے کہ دیکھیے تقوی کے مختلف مدارج اور مختلف مراتب ہیں. ہر تقوی کے فقط ایک شکل, یہ تقوی کا ایک درجہ نہیں ہے, مختلف مراحل ہیں اس کے. جس طرح سے نور اور روشنی کے مختلف مدارج اور مراتب ہوتے ہیں, 40 واٹ کے بلب میں بھی روشنی ہوتی ہے, 60 واٹ کے بلب میں بھی روشنی ہوتی ہے, 100 واٹ کا بلب ہے اس میں بھی روشنی ہوتی ہے, 1000 واٹ کا بلب ہے اس میں بھی روشنی ہے. تو روشنی تو ہے 40 واٹ کے بلب میں بھی روشنی, کہ جو روشنی 1000 واٹ کے بلب میں ہے وہ روشنی 40 واٹ کے بلب میں نہیں پائی جاتی ہے. تو اسی طریقے سے تقوی کی بھی یہ جو ہے مدارج ہے, کوئی دوسرے درجے پر ہے, کوئی دسویں درجے پر ہے, مدارج اس کے الگ الگ ہیں. تقوی کا کم ترین درجہ یہ ہے کہ انسان حق کے سامنے سر تسلیم خم کرنے کے لیے تیار ہو جائے, چاہے وہ خدا کو نہ مانتا ہو, چاہے وہ پیغمبر پر ایمان نہ رکھتا ہو. تقوی کا یہ ادنا درجہ ہے. تقوی کا یہ ادنا درجہ اس شخص میں پایا جاتا ہے جو کم از کم حق کی تلاش میں ہو, طالب حق ہو. ابو جہل جیسے افراد کے پاس تقوی کا کم ترین درجہ بھی نہیں تھا, کیونکہ وہ برحق تعلیمات و معارف کے سمندر کے کنارے کھڑا ہوا تھا. ہر روز وہ اپنی نگاہوں سے پیغمبر کے دو لبوں کے درمیان حق کا ابلتا ہوا چشمہ دیکھ رہا تھا, لیکن اس کے باوجود اس نے اس سے استفادہ نہیں کیا. جبکہ اس کے برعکس بہت سے ایسے افراد تھے, ہیں اور آتے رہیں گے جو اس سمندر سے بہت دور تھے, ان کے درمیان صدیوں کا فاصلہ تھا, لیکن اس کے باوجود وہ پیغمبر پر ایمان لائے. کیوں ابو جہل ایمان نہیں لایا؟ کیوں یہ صدیوں کے بعد انہوں نے پیغمبر کو دیکھا بھی نہیں, صرف ان کی تعلیمات کو سنا اور اس پر ایمان لائے؟ کیونکہ ابو جہل میں حق کو قبول کرنے کا جذبہ نہیں تھا, حق کے سامنے سر تسلیم خم کرنے کا جذبہ اس کے اندر نہیں پایا جاتا تھا. اور یہ حق کو قبول کرنے کا جذبہ یہ تقوی کا سب سے کم ترین درجہ ہے. بس اگر یہ کہا جاتا ہے کہ ذالک الکتاب لا ریب فیہ ہدن للمتقین, یہ ہدایت ہے متقین کے لیے, اس آیت میں متقین سے مراد وہ افراد ہیں جن میں تقوی کا کم ترین درجہ پایا جاتا ہے, یعنی قبول حق کی آمادگی ان میں موجود ہے. اور جتنا زیادہ وہ قرآن سے قریب تر ہوتے جائیں گے, قرآنی آیات سے مانوس تر ہوتے جائیں گے, قرآنی تعلیمات پر عمل کرتے جائیں گے, اتنا ہی ان کی ہدایت میں اضافہ ہوتا جائے گا. ان کے دل کی تاریکی نور قرآن سے دور ہوتی جائے گی. اگرچہ خدا کی ہدایت سب کے لیے ہے, مگر اسے قبول اسے قبول وہی کریں گے جو متقی ہیں. قرآن مجید نے تقوی کی جو اہمیت بیان کی, پہلی ایک اہمیت یہ ہے کہ تقوی کے بغیر ہدایت کا عمل انجام نہیں پا سکتا, ولو یہ کہ اس کے اندر وہ کم ترین درجہ تقوی کا یعنی حق کو قبول کرنے کی صلاحیت اور اہلیت پائی جاتی ہو. کل میں نے اشارہ کیا تھا آپ کی خدمت میں کہ انسان جب دنیا میں آتا ہے تو ایک طویل سفر طے کرنے کے لیے آتا ہے, ارتقاء کا سفر, ترقی کا سفر. لم یکن شیئا مذکورا, کچھ نہیں تھا انسان, کچھ نہیں تھا اور بہت کچھ بننے کے لیے انسان اس دنیا میں آتا ہے. یہ سفر جو ولادت سے شروع ہوتا ہے اور اس کا خاتمہ جنت یا جہنم پہ ہوتا ہے, اس طویل سفر کے لیے زاد راہ کی ضرورت ہے, توشہ سفر کی ضرورت ہے. جس طرح سے ہم دنیا میں بھی سفر کرتے ہیں تو خالی ہاتھ تو نہیں نکل پڑتے سفر کے لیے, اپنے ساتھ کچھ نہ کچھ چیزوں کا انتظام کر کے نکلتے ہیں. اسی طرح سے ہمیں یہ جو سفر سفر آخرت ہے, پیدائش سے جو سفر شروع ہوتا ہے اور عرض کیا کہ جنت یا جہنم پہ جا کر کے ختم ہوتا ہے, اس طویل سفر میں بھی ہمیں توشے کی ضرورت ہے, زاد راہ کی ضرورت ہے. قرآن کہتا ہے کہ یہ توشہ اور یہ زاد راہ جو ہے وہ تقویٰ ہے. تزودو, تم اپنے لیے زاد راہ توشہ یا سفر فراہم کرو. کیا حاصل کریں؟ فَإِنَّا خَيْرَ الزَّادِ التَّقْوَى, سب سے اچھا جو زاد راہ ہے توشہ سفر ہے اس کا نام تقویٰ ہے. یہ سیر اللہ کا سفر ہے. دنیاوی سفر کے لیے جب ہم محتاج ہیں توشے اور زاد راہ کے, تو سیر اللہ کے سفر کے لیے محتاج نہ ہوں گے. عزیزو, ہم سب جانتے ہیں کہ دنیا میں ہمیں ہمیشہ نہیں رہنا ہے, یہاں سے ہمیں جانا ہے. الدنیا, حدیث میں ہے کہ الدنیا دار و ممر والآخرت دار و مقر, دنیا گزرگاہ ہے, وہ جگہ جہاں ہمیں ہمیشہ رہنا ہے, جہاں پڑاؤ پڑے گا, جہاں ٹھہراؤ ہے ہمارا, اس کا نام آخرت ہے. الدنیا دار و فناء والآخرت دار و بقاء, دنیا وہ ٹھکانا ہے جو ایک دن ختم ہو جائے گا, فانی ہے, لیکن آخرت ہمیشہ باقی رہنے والی چیز ہے. تو ہم جہاں جا رہے ہیں, ہم یہ دنیا جو فانی ہے جہاں ہمیں چند دنوں رہنا ہے, یہاں تو رہنے کا باقاعدہ انتظام کرتے ہیں, کھانے کا انتظام کرتے ہیں, کپڑے کا انتظام کرتے ہیں, مکان کا انتظام کرتے ہیں, ساری ضروریات جو دنیا کی زندگی کے ہیں, جبکہ یہ فانی ہے, ہمیشہ نہیں رہنا ہے ہمیں. تو جہاں رہنا ہے کیا وہاں کا انتظام نہیں کرنا؟ وہاں کا انتظام کس چیز سے کریں گے؟ وہاں جو چیز کام آنے والی ہے اس کا نام تقویٰ ہے. مولا کائنات حضرت علی ابن ابی طالب علیہ السلام جس وقت جنگ صفین سے واپس آ رہے تھے, تو جب مولا کا گزر کوفے کے باہر ایک قبرستان سے ہوا, مولا جب قبرستان پہنچے تو ٹھہر گئے. قبرستان کے باسیوں, قبروں میں رہنے والے مردوں سے خطاب کیا مولا کائنات نے, اور خطاب کر کے ارشاد فرمایا, یا اہل الدیار الموحشہ, اے وحشتناک گھروں میں رہنے والوں, والمحال المقفرہ, اور اے بے کس و بے آب و گیا محلے کے باسیوں, والقبور المظلمہ, اے اندھیری قبر میں رہنے والوں, یا اہل التربہ, یا اہل الغربہ, یا اہل الوحدہ, اے خاک نشینوں, اے غربت و وحدت کے مکینوں, یا اہل الوحش, اے خوف و وحشت میں زندگی بسر کرنے والو, انتم لنا فرت سابق, تم ہم سے پہلے وہاں پہنچ گئے, تم ہمارے آگے آگے چل رہے ہو, ونحن لکم تبع لاحق, और हम भी तुम्हारे पीछे पीछे आने वाले हैं, करीब हम भी तुमसे मुलहक होंगे। तुम अगर दुनिया की खबर सुनना चाहते हो तो सुनो, अम्मत दूर फकत सुकनत, जिस घर को तुमने बड़े शौक से बनाया था, जिस घर को तुम छोड़ करके गए थे, उसमें कोई और आकर के रहने लगा है, वो घर आबाद हो गए हैं। वह अम्मल अजवाज फकत नुकहत, जिन शौहरों को जिन बीवियों को छोड़ करके तुम लोग गए थे, अगर मुर्दा मर्द है तो अपनी बीवियां छोड़ के गए थे, मुर्दा अगर औरत है अपने शौहर छोड़ के गए थे, फकत नुकहत, उन लोगों ने दूसरी शादियां कर ली हैं। वह अम्मल अमवाल फकत कुस्मत, जो तुम मालो दौलत इकट्ठा करके छोड़ के गए थे, वो सब बारिशों में बट गया। हाजा खबर उन माइंदना, ये तो वो खबर थी जो हमारे पास थी इस दुनिया की, जो हमने तुम्हें बता दिया। फमा खबर उन इंदकुम, तुम्हारे पास वहां की क्या खबर है? ये कहने के बाद इमाम अपने अस्हाब की तरफ रुख करके फरमाते हैं, अम्मा लौ उज़िना लहुम फिल कलाम ला अखबरूकुम अन्ना खैर ज़ाद तक्वा। ऐसे बात है कि कब्र से कोई आवाज तो नहीं आई, कोई जवाब तो कब्र से नहीं आया, क्योंकि वो बोलने के काबिल नहीं है, अल्लाह की तरफ से उन्हें जवाब देने की इजाजत नहीं है। इमाम फरमाते थे, अगर परवरदिगार इन्हें बोलने की इजाजत दे देता तो मालूम है ये क्या कहते, ये जवाब इनका क्या होता। ये जवाब में कहते, ला अखबरूकुम अन्ना खैर ज़ाद तक्वा, तो ये तुम्हें यही खबर देते कि भाई यहां पर तो बेहतरीन ज़ाद राह जो है वो तकवा है, वो माल धन, वो दौलत, वो सरवत, वो बिल्डिंग, वो मकान, वो गाड़ियां, वो बैंक बैलेंस यहां कुछ नहीं काम आया, यहां जो चीज काम आएगी वो तकवा है। घर अगर उसमें कोई आके बैठ गया, माल दौलत हमारा बढ़ गया, बढ़ जाए, वो हमारे किस काम का, जो चीज हमें यहां काम आने वाली है वो यही जवाब देंगे कि खबर यही देंगे कि वो चीज का नाम तकवा है। कुरान मजीद ने एक मकाम पर तकवे को लिबास करार दिया है। देखिए, एक शरीफ इंसान के लिए सबसे जरूरी चीज जो है उसका नाम है कपड़ा। एक शरीफ इंसान भूखा रह सकता है मगर नंगा नहीं रह सकता। हमें दुनिया में भी कपड़े की जरूरत है और हमें आखिरत में भी कपड़े की जरूरत है। कुरान मजीद में इरशाद होता है, या बनी आदम कद अनजलना अलैकुम लिबासन युवारी सौआतिकुम, ऐ फर्जंदाद ने आदम, हमने तुम्हारे लिए कपड़ा नाजिल किया है, युवारी सौआतिकुम, ये कपड़ा तुम्हारे बदन के बदनुमा हिस्सों को, तुम्हारी शर्मगाहों को छुपा लेता है। वरीशा, एक काम उसका है उन चीजों को छुपा लेना, दूसरा काम यह है कि कपड़ा तुम्हें जीनत अता करता है। लेकिन ये तो दुनिया के कपड़े हैं, असल कपड़ा जिसकी तुम्हें जरूरत है, जो तुम्हारे आखिरत में काम आएगा, वो है तकवा। वलिबासु तकवा ज़ालिका खैरुन, ये तकवे का लिबास जो है ये आम कपड़ों से भी, जितना ध्यान जितनी तवज्जो तुम दुनिया के कपड़ों पे देते हो, आम कपड़ों पे देते हो, उससे कहीं ज्यादा जरूरत है आखिरत के लिबास यानी तकवे की तरफ ध्यान देने की। ज़ालिका मिन आयातिल्लाह, ये अल्लाह की निशानियों में से है, लअल्लहुम यज़्ज़क्करून, शायद लोगों को खुदा और क़यामत की याद आ जाए। इस आयत में तकवे को लिबास करार दिया गया है। लिबास की चंद खसूसियतें होती हैं, हर कपड़े की, दुनिया का भी जो कपड़ा है उसमें भी ये खसूसियत पाई जाती है। पहली खसूसियत उसकी क्या है कि जो हमारे उयूब हैं उनकी पर्दापोशी हो जाती है। दूसरी खसूसियत ये है कि ये कपड़ा हमें सर्दी गर्मी वगैरह से महफूज रखती है, जख्म लगने से कपड़ा हमें जो है महफूज रख लेता है। तीसरी खसूसियत है, कपड़ा जीनत है, बदन में जीनत के इजाफे का सबब बन जाता है कपड़ा। ये दुनिया के कपड़ों की खसूसियत है। ये तीनों खसूसियतें लिबास तकवा में भी पाई जाती हैं। तकवा जीनत भी है, जिस इंसान के पास तकवा हो वो माशरे में अच्छी निगाहों से देखा जाता है, मुमताज माना जाता है उसे। जिस तरह से कपड़ा सर्दी गर्मी से बचाता है, ये आम कपड़ा या तकवे का कपड़ा हमें लफ्जिशों से बचाता है, हमें गुनाहों से बचाता है। जिस तरह से कपड़ा हमारे बदनुमा हिस्सों को, अयूब को छुपा देता है, इसी तरीके से तकवे का लिबास भी हमारे अयूब को छुपा देता है। कुरान मजीद में तकवे की एक और खसूसियत जो बयान, इसकी बिना पर इतनी अहमियत दी गई है तकवे को, कि अल्लाह ने हर इबादत का मकसद तकवा करार दे दिया, जिंदगी का मकसद ही तकवा करार दे दिया। वो इबादत जो मखसूस इबादत थी परवरदिगार की, यानी रोजा, जिसको अपनी तरफ उसने निस्बत दिया, जिसकी जजा परवरदिगार ने खुद अपनी को करार दिया, उसका मकसद भी परवरदिगार ने क्या करार दिया था? तकवा करार दिया था। क्यों तकवे को इतनी अहमियत, क्या क्या फायदे हैं इसके? कुरान मजीद की निगाह में तकवे का एक फायदा यह है, एक असर तकवे का यह है कि अगर हम साहिब तकवा हैं, दुश्मन की साजिशें हम पर असर अंदाज नहीं हो सकती। आप जानते हैं कि आज चारों तरफ हमारे खिलाफ साजिशों का जाल बुना जा रहा है, हमारे दुश्मन शब रोज, हमें उनका पता हो या पता ना हो, हमें हम उसकी तरफ मुतवज्जे हों या गाफिल हों, इससे बहस नहीं है, लेकिन बहरहाल इस हकीकत से कोई इनकार नहीं कर सकता है कि शब रोज हमारे दुश्मन हमारे खिलाफ साजिशों का जाल बुन रहे हैं। कुरान कहता है कि अगर तुम साहिब तकवा बन जाओगे, अगर तुम तो तकवे की दौलत से मालामाल हो जाओगे, तो दुश्मनों की साजिशें तुम पर असर नहीं कर सकती हैं। इरशाद होता है सूरह आले इमरान में कि वह इन तस्वरू व तत्तकू ला यज़ुर्रुकुम कैदुहुम शैआ। अगर तुम साबित कदम बन गए, अगर तुमने तकवा इख्तियार कर लिया, तो याद रखो कि उनकी साजिशें, दुश्मनों की साजिशें तुम्हें कोई नुकसान नहीं पहुंचा सकती, नहीं कि थोड़ा बहुत पहुंचा देंगे। ला यज़ुर्रुकुम शैआ, कुछ भी तुम्हें नुकसान नहीं पहुंचा सकती है। एक और फायदा कुरान का अर्ज करके इस गुफ्तगू को खत्म करूं, बाकी बातों की तरफ आऊं, कि तकवा रिस्क में इजाफे का सबब बनता है, तकवा मुश्किलात से बचाता है हमें। कुरान मजीद में सूरह तलाक में वमन यत्तकिल्लाह यजअल लहू मखरजा। इंसान अगर तकवा इख्तियार कर लेता है, जो अल्लाह का तकवा इख्तियार करता है, उसका असर यह होता है कि इंसान कभी भी बंद गली में नहीं पहुंचता, मुश्किलों से निकलने का उसे रास्ता मिल जाता है। वह यरज़ुकुहू मिन हैसु ला यहतसिब, और अल्लाह उसे वहां से रिस्क दे देता है जहां से इंसान सोच भी नहीं सकता है। जिस वक्त जनाब अबू ज़र की हक बयानी की पादाश में तीसरे खलीफा ने उनको मदीने से जिला वतन करके रबजा भेजना चाहा है, मौला कायनात जब ये जो है रुख्सत आखिर के लिए उनको सी ऑफ करने के लिए आए हैं, आखिरी मुलाकात जो अबू ज़र से की है, बहुत सारी ये जो है नसीहतें जनाब अबू ज़र को की हैं, मिन जुमला फरमाते हैं कि वलो अन समावात वल अर्दीन कानता अला अब्दिन रतका सुम्म तकल्लाह। अगर सारे आसमान और जमीन मिलजुल करके बंदे के ऊपर दबाव डालना चाहें, प्रेशर बनाना चाहें, सुम्म तकल्लाह, लेकिन यह बंदा इन मुश्किलात के बावजूद अल्लाह का तकवा इख्तियार कर ले, तकवे से दस्तबरदार ना हो, लजअलल्लाहु मिन्हुमा मखरजा, तो अल्लाह इस मुसीबत से निकलने का रास्ता फराहम कर देगा। तो ये तकवे की जो अहमियत बयान की गई कुरान मजीद में, जो मैंने आपकी खिदमत में पेश किया, जब कुरान मजीद ने तकवे को इतनी अहमियत दी है, तो जाहिर से बात है कि इस तकवे के माना और मफहूम और उसकी हकीकत को समझना भी बहुत जरूरी है कि क्या है तकवा, क्या तकवे की मंजिलें हैं, और इस तकवे की वजाहत अहले बैत से बेहतर कौन कर सकता है, क्योंकि कुरान उन्हीं के घर में नाजिल हुआ और घर वाले ही घर की बात से ज्यादा वाकिफ होते हैं, उनसे बेहतर कौन जान सकता है। अहलुल बैत अदरा बिमा फिल बैत, घर वालों को घर की ज्यादा खबर होती है। इन्हीं के घर में कुरान नाजिल हुआ है, इन्हीं के आंगन में फरिश्तों की रफ्त व आमद थी। ज़रत जामिया में है कि महबतुल वही व मुख्तलफुल मलाइका, अहले बैत वो हैं जहां जिनके यहां वही नादिल होती थी, जिनके यहां फरिश्तों की आमद और रफ्त हुआ करती थी। इमाम जाफर सादिक अलैहिस्सलाम से तकवे की तफसीर पूछी गई कि मौला तकवा क्या है। बड़ा खूबसूरत जुमला आपने फरमाया, फरमाते हैं अल्लाह यफ़क़दक अल्लाह हैसु अमरक वला यराक हैसु नहाक, अल्लाह तुम्हें उस जगह न देखे जहां जाने से उसने मना किया है और उस जगह से तुम्हें गायब ना पाए जहां जाने का तुम्हें हुक्म दिया गया है। जिन जगहों पर जाने से अल्लाह ने मना किया है वहां तुम मत जाओ, जिन जगहों पे जाने का हुक्म दिया है वहां से गायब ना रहो, जिस काम को बजा लाने का उसने हुक्म दिया है उसे छोड़ो नहीं, जिस काम से दूर रहने का उसने हुक्म दिया है उसे अंजाम मत दो। यह है तकवा। रवायत में है कि मौलाए कायनात किसी मसलहत के पेश नजर एक शख्स की दावत पर उसकी बज़्म में शरीक हुए। इस बज़्म में एक शख्स ने पानी तलब किया, मेजबान ने पानी के बजाय शराब पेश कर दिया। मौला की निगाह जैसे इस पर पड़ी, मौला ये कहते हुए उठ खड़े हुए कि यहां हमारी जगह नहीं है, क्योंकि खुदा को उस बज़्म में बैठना पसंद नहीं है जहां उसकी नाफरमानी की जा रही हो। इसी रवायत की बिना पर फुकहा ने गुनाह की महफिलों में शिरकत को हराम करार दिया है, जहां गुनाह किया जाता है उस महफिल में उस बज़्म में जाने को हराम करार दिया है। यहां तक कि ऐसी महफिलों में पढ़ी जाने वाली नमाज भी बातिल है, जहां के पर अल्लाह का गुनाह किया जा रहा है, मासियत की जा रही, गुनाह की महफिल जहां सजी हुई है वहां के ऊपर नमाज पढ़ना भी, नमाज अगर पढ़ लेते हैं तो नमाज हमारी क्या होगी, वो नमाज हमारी बातिल हो जाएगी। हजरत अली सलातो वसलाम का ही कौल है तकवे के सिलसिले में, तकवा क्या है। मौला फरमाते हैं कि मन मलका शहवतहु, मन मलका शहवतहु काना तकिया, जिस शख्स ने अपनी ख्वाहिशात नफसानी पर काबू पा लिया वही मुत्तकी है। मुत्तकी वही है जो अपनी शहवानी कुवतों पर कंट्रोल रखता हो और कभी भी ये कुवतें उस पर हावी ना हो सके। जिस तरह से इंसान अपने मालो दौलत का मालिक होता है, खूब मालो दौलत उसकी मालिक नहीं होती है, वो मालो दौलत का मालिक होता है, वो जहां चाहता है मालो दौलत को इस्तेमाल करता है, मालो दौलत जहां चाहे उसे इस्तेमाल नहीं कर पाते। इसी तरीके से अगर इंसान मुत्तकी है तो अपने नफ्स पर उसे इतना काबू हो कि जहां चाहे अपने नफ्स का इस्तेमाल कर ले। एक और मकाम पर मौला मुत्तकी के तारुफ कराते, तकवे की तारीफ करते हैं कि अल्मुत्तकी मन इत्तका मिन अज़्ज़ुनूब, तकवा गुनाहों से बचे रहने का नाम है। मुत्तकी वो है जो अपने को गुनाहों से महफूज रखता है। रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम भी कमाल तकवा को बयान करते हुए इरशाद फरमाते हैं कि तमाम तकवा अंत तअल्लमा मा जहिल्त, कमाल तकवा यह है कि जिन चीजों को नहीं जानते हो उन्हें सीखने की कोशिश करो, उन्हें सीखो। वतअमलु बिमा अलिमत, और जो जान गए हो उस पर अमल करो। कयामत के दिन जाहिल यह कह के बच नहीं सकता कि अल्लाह मुझे तो पता नहीं था कि शराब पीना हराम है, मैं नहीं जानता था कि गीबत करना हराम है, मुझे नहीं पता था कि हिजाब करना वाजिब है, मुझे नहीं पता था कि रमजान का रोजा रखना वाजिब है, खुम्स देना वाजिब है, ज़कात देना वाजिब है, मैं तो जानते ही नहीं था। ये उसका उज्र माना नहीं जाएगा, उससे जवाब में कहा जाएगा हल्ला तअल्लमत, तो सीखा क्यों नहीं, तुमने सब कुछ सीख लिया, तुमने मुख्तलिफ फील्ड में महारत हासिल कर ली, तुम इंजीनियर बन गए, तुम डॉक्टर बन गए, तुम आर्टिस्ट बन गए, तुम आईटी फील्ड के एक्सपर्ट बन गए, सिर्फ तुम्हें यही नहीं मालूम था कि तुम्हारे परवरदगार ने तुमसे क्या चाहा है, हल्ला तअल्लमता, तुमने सीखा क्यों नहीं। البتہ صرف سیکھنا کافی نہیں ہے، تتعلم ما جہلت وتعمل بما علمت، تو جو جان لیا ہے اس پر عمل کرو، یہ ہے تقویٰ. کیونکہ اگر ہم نے سیکھ لیا ہے اور عمل نہیں کیا ہے تو یہ اس درخت کے مانند ہے جس پر پھل نہیں آتا. العالم بلا عمل کا شجر بلا ثمر، حدیث ہے کہ بغیر عمل کے علم رکھنے والا اس پیڑ کے مانند ہے جس پر پھل نہیں آتا. قرآن مجید میں بے عمل عالموں کو دو جانوروں سے تشبیہ دی گئی، ایک مقام پر اسے گدھا کہا گیا ہے، دوسرے مقام پر اسے کتا کہا گیا ہے. قرآن مجید کی بات کر رہا ہوں. مثل الذین، سورۃ جمعہ میں عام طور سے سنتے ہیں، مثل الذین حملوا التوراۃ ثم لم يحملوها كمثل الحمار يحمل اسفارا، جن لوگوں کے پاس توریت کا علم تو ہے مگر وہ توریت پر عمل نہیں کرتے ہیں، ان کی مثال اس گدھے کی مانند ہے جس پر کتابیں لاد دی گئی ہیں. گدھے کی پیٹھ پر کتابیں اگر لدی ہوں اسے کیا فائدہ ملتا ہے؟ کوئی فائدہ اسے حاصل نہیں ہوتا. دوسرے مقام پر اس کی مثال کتے سے دی گئی ہے، بلعم باورا کے سلسلے میں، وَتْلُ عَلَيْهِمْ نَبَأَ الَّذِي آتَيْنَاهُ آيَاتِنَا فَانْسَلَخَ مِنْهَا، اے پیغمبر ان کے سامنے اس شخص کی خبر سنا دیجئے جس کو ہم نے اپنی نشانیاں عطا کی تھی، اپنا علم دیا تھا، فَانْسَلَخَ مِنْهَا، اس نے علم کو کنارے لگا دیا، اس علم کے مطابق عمل نہیں کیا، فَأَتْبَعَهُ الشَّيْطَانُ، جب اس نے علم پر عمل نہیں کیا تو شیطان اس کے پیچھے پیچھے آ گیا. اگر علم پر عمل کرتا تو شیطان کبھی اس کے پیچھے نہ آتا. فَكَانَ مِنَ الْغَاوِينَ، علم پر عمل نہ کرنے کی بنا پر وہ گمراہوں میں شامل ہو گیا. وَلَوْ شِئْنَا لَرَفَعْنَاهُ بِهَا، اگر ہم چاہتے تو اسے اسی علم کے ذریعے سے بلندی عطا کرتے، اگر کیا کریں، وَلَاكِنَّهُ أَخْلَدَ إِلَى الْأَرْضِ، وہ تو زمین سے چپک کر کے رہ گیا. وَأَتْبَعَ هَوَاهُ، اور اپنے خواہشات نفس کا غلام بن گیا. فَمَثَلُهُ كَمَثَلِ الْكَلْبِ، اس کی مثال کتے جیسی ہے. کس کی؟ جس کے پاس علم تھا مگر اس نے اپنے علم پر عمل نہیں کیا. ان تحمل علیہ یلحس اور تترک ہو یلحس، اگر اس کے اوپر حملہ کرو تب بھی زبان نکالتا ہے، اور اگر اس کو چھوڑ دیا جائے اس کے حال پر تب بھی زبان نکالتا ہے. پیغمبر اسلام جناب ابو ذر کو خطاب کر کے کہتے ہیں، یا ابا ذر ان اشد الناس عذابا یوم القیامہ عالم لا ينتفع بعلم، اے ابو ذر قیامت کے دن سب سے زیادہ عذاب اس شخص پر ہوگا جس کے پاس علم تو ہے مگر عمل نہیں. پس تقویٰ کیا ہے؟ تقویٰ یہ ہے کہ جو چیز جانتے نہیں اسے سیکھیں، جو سیکھ گئے ہیں اس پر عمل کریں. خدا بند متعال سے دعا ہے کہ خدا ہم سب کو دولت تقویٰ سے مالا مال ہونے کی توفیق عنایت فرمائے. والسلام علیکم ورحمۃ اللہ وبرکاتہ. درخواست ہے آپ تمام حضرات سے ایک سورہ فاتحہ کی، جناب باقر اور محترمہ سجدہ حسین کے مرحومین کے لیے. بسم اللہ الرحمن الرحیم، الحمد للہ رب العالمین، الرحمن الرحیم، مالک یوم الدین، اياک نعبد و اياک نستعين، اهدنا الصراط المستقيم، صراط الذين انعمت عليهم غير المغضوب عليهم ولا الضالين. صل على محمد وعلى آله. صل على محمد.